नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कथाकार एवं साहित्यकार ललित बिष्ट। साहित्यकार बिष्टको पछिल्लो प्रकाशित कृतिमा कथा संग्रह उत्कर्ष रहेको छ। साहित्यकार बिष्टको पहिलो कथा संग्रह मोहपथ मदन पुरस्कार 2076 सालको श्रेष्ठ सूचीमा पर्नुका साथै कर्णाली साहित्य समाज कृति पुरस्कार 2076 सम्मानित समेत भइसकेको छ। यो पछिल्लो कृति कथा संग्रह उत्कर्षमा 10 कथा समावेश भएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग उहाँको पछिल्लो कृति उत्कर्षका बारेमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ कथाकार एवं साहित्यकार बिष्टलाई। स्वागत छ साहित्य संसार कार्यक्रममा ललितज्यू।
धन्यवाद तपाईँ लगायत तपाईँको चर्चित कार्यक्रम सुनेर बस्नुभएको श्रोताहरूमा र रेडियो नेपाललाई विशेष धन्यवाद ताकि मलाई पाहुना बनाएर तपाईँहरूले यस कार्यक्रममा निमन्त्रणा दिनु।
हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा विशेष त तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, साहित्य लेखनतर्फ कसरी आकर्षित हुनुभयो, एकपटक त्यो विगतलाई सम्झौँ न। लेखन यात्रातर्फ कसरी तपाईँ डोरिनुभयो या यात्रा अगाडि बढ्यो, यसबारे केही बताइदिनुहोस् न।
यो खासमा तपाईँको मेरो एक समय, त्यो समय जतिखेर तपाईँको देशमा जनयुद्ध चलिरहेको थियो त्यो सँगै तपाईँको विभिन्न समाजका विभिन्न विषयवस्तुहरू र त्यसमाथि तपाईँको अभियान जो जनयुद्धसँग र जागरणसँग गरेका जुन अभियान थिए यीबाट आउने जुन विषयवस्तुहरू थिए ती बडो अन्यल थिए। ती विषयवस्तुहरू बिस्तारै उमेरसँगै बुझिँदै गयो र ती देखेका भोगेका ती कुराहरू जो मेरो हृदयमा थिए जो एक किशोर र एउटा त्यो बालक उमेरमा जो मन मस्तिष्कमा बसेका थिए ती चिजहरू मेरो हृदयमा यसरी बसे ताकि ती तिनलाई बाहिर निकाल्नु थियो र ती निकाल्ने क्रममा म कहिलेकाहीँ तपाईँको ती सङ्गीतका लयहरूमा र कहिले ती सङ्गीत सुन्दै गर्दा ती शब्दहरूमा बिस्तारै म डोरिन थालेँ र मेरो अभिव्यक्तिको माध्यम बन्यो कथा उपन्यास गजलहरू र म यसरी चाहिँ तपाईँको बिस्तारै यो यात्रा चाहिँ आजसम्म कर्मिक रूपमा चलिरहेको छ।
हजुर, अब तपाईँको साहित्यतर्फको लेखन यात्राको कुरा गर्दा गजलबाट प्रारम्भ भएको देखिन्छ। पछिल्लो समय तपाईँ कथा लेखनमा पनि एकदमै चिर परिचित नामको रूपमा अगाडि आइसक्नु भएको छ। तपाईँको विगतको कुरा गर्दा 76 सालमा प्रकाशित कथा संग्रह मोहपथ मदन पुरस्कारको श्रेष्ठ सूचीमा समेत समावेश भइसकेको थियो। यो हिसाबले हेर्दाखेरि तपाईँले उठान गर्नुभएका कथाले गहन विषय या सामाजिक यथार्थलाई चित्रित गरेको त त्यसै भान हुन्छ। त्यो सँगसँगै कथा लेखनको रुझान चाहिँ तपाईँमा कसरी अगाडि बढेको थियो? गजलबाट तपाईँ कथातर्फ आकर्षित हुँदै गर्दाखेरि त्यो रुझान कसरी भएको थियो?
गजल चाहिँ तपाईँको एक त्यो सुन्दर विधा हो जो सानो लाइनहरूमा आफूलाई समेट्ने कोसिस गर्छ। तर तपाईँको एक सामाजिक विषय गहन विषयहरू जो एउटा जसलाई चाहिँ एउटा फराकिलो परिवेश चाहिन्छ तिनीहरूका लागि चाहिँ तपाईँको गजलले पूर्ण रूपमा त्यो सम्पूर्ण परिवेश समेट्न नसक्ने स्थिति सिर्जना हुँदो रहेछ। म गजल एकदमै मन पराउने र गजलबाटै आएको पनि हो, अनि यी विभिन्न कुराहरूको विश्लेषण पछि र एउटा मनन पछि चाहिँ मलाई के फिल भयो भने, मैले उठाइरहेको विषयहरू, मैले जुन मनोविज्ञान, तपाईँको जुन सामाजिक यथार्थता हो, यसलाई चाहिँ मैले कसरी चाहिँ तपाईँको पूर्णतया त्यो परिवेशलाई चाहिँ एउटा सेटअपभित्र चाहिँ त्यसलाई चाहिँ ओगट्न सक्छु त, होइन, त्यसको सीमाभित्र ओगट्न सक्छु त भन्ने भयो। र त्यही क्रममा मैले चाहिँ तपाईँको बिस्तारै कथाहरू, मेरो तपाईँको चाहिँ कथाहरूमा चाहिँ एउटा आगमन भयो र मैले चाहिँ त्यो कथाहरूलाई चाहिँ त्यसरी नै तपाईँको हेरेर लेखेँ भन्ने लाग्छ मलाई। खासमा चाहिँ यसरी नै लेखियो र यस्तै हुन्छ भन्ने भन्दा पनि म चाहिँ यो विषयमा अलिकति तपाईँको केही गजलको भन्दा केही अलिकति तपाईँको आफूले सोचेको परिवेशलाई चाहिँ यसभित्र राख्न सक्छु र अटाउन सक्छु कि भन्ने लागेर यसरी चाहिँ मेरो यो लेखन यात्रा कथाहरूमा चाहिँ गएको हो।
हजुर, अब तपाईँको पछिल्लो कृतिकै बारेमा चर्चा गरौँ। पछिल्लो कृति रहेको छ कथा संग्रह उत्कर्ष। यो शीर्षकबाट अगाडि बढौँ, शीर्षकले दिन खोजेको संकेतको बारेमा थोरै चर्चा गरौँ, त्यसपछि हामी विषयवस्तुमा प्रवेश गर्छौँ र त्यहाँभित्र समावेश भएका कथाहरूको बारेमा पनि हामी चर्चा परिचर्चा गर्ने नै छौँ। सर्वप्रथम शीर्षकको संकेततर्फ जाउँ न। एकजना सर्जकले आफ्नो कृतिको शीर्षक चयन गर्दै गर्दाखेरि त्यो कसरी जुराउनु भयो?
यो तपाईँको खासमा चाहिँ मेरो अहिलेको समय, अहिलेको समाज, अहिलेको पुस्ता जो जे जति छ, यिनीहरूको जो तपाईँको यथार्थता हो, तिनीहरूको एउटा चरम अभिव्यक्ति हो उत्कर्ष चाहिँ। त्यो चरम कुराको इङ्गित गर्नका लागि चाहिँ यसको नाम चाहिँ उत्कर्ष राखिएको हो। र मोहपत के थियो भन्दाखेरि, हजुरको त्यो एक इलुजन होइन, अनि तपाईँको समाजको एउटा भ्रम र त्यससँगका अँध्यारा पाटाहरू थियो, त्यसैले मोहपथ राखियो। यो पनि तपाईँको हुन चाहिँ समाजकै तिनै यथार्थ पाटा हुन् जो हामीलाई चाहिँ त्यो 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 कुराहरूलाई चाहिँ जनाउनका लागि मसँग अन्य कुरा भएन। यिनलाई चाहिँ अब मैले कसरी फरक तरिकाले काम गर्ने त भन्दाखेरि चाहिँ तपाईँको उत्कर्ष चाहिँ यो समयको, यो अहिलेको पुस्ताको त्यो एक चरम अभिव्यक्ति हो र त्यो चरम अभिव्यक्तिका लागि चाहिँ यो शीर्षक जुर्न पुग्यो।
हजुर, अब यो सँगसँगै तपाईँको जुन कथा लेखनको यात्रा छ, त्यो पहिलो कृतिबाट दोस्रो कृतिसम्म आइपुग्दाखेरि तपाईँ आफूमा पनि लेखनको हिसाबले सँगसँगै विषयवस्तुको हिसाबले पनि केही परिवर्तनको अनुभव आफैले पनि महसुस गर्नुभएको छ?
अवश्य, त्यो तपाईँको स्वत रूपमा हामी जति जति पाइलाहरू चाल्दै गर्छौँ, जति जति तपाईँको पैतलाहरू होइन किहिँदै जान्छ, त्यति त्यति ती चिजहरू, ती विषयहरू अझै तपाईँको चाहिँ निखार, अझै तपाईँको ती विषयमा गहन बोध, त्यो स्वाभाविक रूपमा हुने रहेछ।
हजुर, अब हामी विषयवस्तुमै केन्द्रित हुन चाहन्छौँ। यो कथा संग्रह उत्कर्षको यस कृतिभित्र रहेका कथाहरूमा हामी प्रवेश गर्न चाहन्छौँ। विशेष त तपाईँको यो कथा संग्रहमा रहेको पहिलो कथा अवकाश शीर्षकमा रहेको छ। यो कथा जसरी तपाईँले प्रस्तुत गर्न खोज्नु भएको छ, पात्रलाई कसरी नायकत्व प्रदान गर्नुभएको छ यो कथामा?
म पात्रको नायकत्वको विषयमा चाहिँ मेरो कुनै त्यस्तो विशेष धारणा चाहिँ छैन। म पात्रलाई चाहिँ तपाईँको नायकत्वभन्दा पनि बढी विषयमा बढी जोड दिने मानिस हो। मैले चाहिँ त्यो विषयसँगै आउने पात्र त एक खाले भइ नै हाल्यो, तपाईँको त्यो त्यसले लिने नायकको रूप होइन, खलनायकको रूपहरू, तर मेरो त्यो कथाको तपाईँको केन्द्रमा चाहिँ विषय रहन्छ। अब यस अवकाशको चाहिँ हो के त भन्दाखेरि, विषय चाहिँ यो एक एन्टी क्यापिटालिजम रिलेटेड स्टोरी हो। यसले चाहिँ तपाईँको पुँजी वादी प्रणालीमा चाहिँ यसले कसरी चाहिँ तपाईँको मानवीय संवेदना शून्य हुन्छ र यसले चाहिँ तपाईँको कसरी मानिसको एउटा सिकाइको अनुभूतिलाई, सिकाइ र अनुभूतिहरूलाई चाहिँ कसरी यसले चाहिँ ह्याक गर्छ भन्ने यसको मेन विषय हो। र यो अब तपाईँको यसो हेर्दाखेरि लेफ्टिस्ट या वामपन्थी दृष्टिकोणबाट पनि यो कथालाई निहाल्न सकियो र तपाईँको सहरीकरण र आधुनिक जीवनलाई पनि निहाल्न सकियो र यसले चाहिँ तपाईँको पुँजीलाई चाहिँ, यसले चाहिँ पुँजीलाई चाहिँ कसरी मानिसले चाहिँ, मैले अघि भनिसकेँ, त्यही अनुभूति जन्य कुराहरू र सिकाइका कुराहरूमा चाहिँ तपाईँको कसरी त्यसले चाहिँ अवरोध ल्याउँछ र मानिस कसरी मानवीय त्यो संवेदनाविहीन बन्छ भन्ने कुराहरूलाई चाहिँ प्रस्ट्याइएको छ।
हजुर, अब त्यो सँगसँगै तपाईँले जसरी पात्र चयनहरू गरिराख्नु भएको छ कथाको शीर्षक दिँदादेखि लिएर कथाको विषयवस्तुलाई प्रस्फुटन गर्ने क्रममा. त्यो हिसाबले हेर्दै गर्दाखेरि तपाईँको अर्को कथा जुन छ दरबार भन्ने कथा छ, यसमा कसरी तपाईँले विषयवस्तुलाई प्रस्फुटन गर्ने प्रयास गर्नुभएको छ एकजना सर्जककै हिसाबले भन्नुपर्दाखेरि?
यो दरबार एक तपाईँको लक्षणा हो, यसको खासमा चाहिँ यो कुनै दरबारको कथा होइन. यसले तपाईँको के गर्छ भन्दा, तपाईँको एउटा बिरामी छोरीको उपचार गर्न नसकेको एक थारू एउटा सुकुम्बासी बस्तीको कथा हो. त्यो सुकुम्बासी बस्तीमा उसलाई चाहिँ तपाईँको कसैले भनिदिन्छ कि तपाईँको दरबारसँग नजिक हुने मानिसहरू चाहिँ र दरबारको विषयमा लेख्ने पढ्ने मानिसहरू चाहिँ आफूलाई चाहिँ आज उसले भन्छ कि पहाडी मानिस जस्तो वा नेपाली मानिस जस्तो हुन्छ भनेर भन्छ. त्यो भनिसकेपछि उसले एउटा कथा कथ्न थाल्छ कि दरबार कस्तो हुन सक्छ जसको विषयमा चाहिँ म लेखेर, ताकि दरबारलाई चाहिँ म प्रति एउटा निगाह आओस् र त्यो निगाहले चाहिँ म आफ्नो छोरीको उपचार गर्न सकु. अनि उसले चाहिँ तपाईँको हरेक तरिकाले एउटा प्रयत्न गर्छ कि दरबार बनाउने. त्यो दरबारको विषयमा जब कल्पना गर्न थाल्छ अनि बिस्तारै ऊ चाहिँ आफ्नो त्यो समाजभन्दा माथि उठ्न सक्दैन र दरबारमा भोकमरी पर्यो. अनि तपाईँको महारानी चाहिँ अब सिद्रा माछा खोज्न रानीकुलामा जान्छिन् होइन, सिद्रा माछा खोज्छिन्, दरबार पाल्छिन्. उसले त्यो कल्पनामा चाहिँ ऊ आफ्नो त्यो परिवेशभन्दा माथि उठ्न सक्दैन. यसले चाहिँ तपाईँको के देखाउँछ भने, राज्य सत्तो र मानिसको त्यो जो सम्पर्क हुनु पर्थ्यो, जो कम्युनिकेसन हुनु पर्थ्यो होइन, वर्गीय रूपमा कसरी मानिस चाहिँ उपेक्षित छ होइन, उनीहरूलाई चाहिँ राज्यले कुन तरिकाले सम्बोधन गरिरहेको छ, यस विषयवस्तुको यो चाहिँ दरबार शीर्षकको कथा हो.
यो सँगसँगै तपाईँले जसरी समाजको चित्रित गरिराख्नु भएको छ कथाहरू मार्फत, तपाईँको दृष्टिमा आजको नेपाली समाजको सबैभन्दा ठुलो अन्तर्विरोध के पाउनु भएको छ, जुन चाहिँ साहित्यले अझै पनि पर्याप्त रूपमा चाहिँ उठान गर्न सकिरहेको छैन भन्ने, त्यस्तो कुनै बोध छ तपाईँमा?
तपाईँको लेखन भन्ने कुरोको तपाईँको कहिले पनि पहिलो कुरा त यसको अन्त्य नै हुँदैन. यो जतिसुकै सम्पन्नता भए पनि, तपाईँको जतिसुकै यसले पूर्णताको कुरा गरे पनि, उसो त तपाईँको पूर्णता भन्ने कुरा आफैमा पनि अपूर्ण कुरा हो. यसले तपाईँको कहीँ न कहीँ तपाईँको यो अपूर्णता रहेकै हुन्छ. अझ हामी एक सामान्य एउटा मानवीय दृष्टिले हेर्दाखेरि मानव कत्रो प्राणी हो र होइन, तपाईँको असङ्ख्य तपाईँको चाहिँ ब्रह्माण्डमा असङ्ख्य तारा ग्रह उपग्रह र अनेक ब्रह्माण्डहरू छन् भनेपछि तपाईँको लेखनको यात्रा चाहिँ यति नै हो, यतिमै टुङ्गिन्छ भन्ने कुरो चाहिँ हुँदैन. त्यसका लागि चाहिँ अब नेपाली समाजकै कुरा गर्दा हामीसँग अब अहिले हामी सामान्यतया बुझौँ न नेपाली समाजको अहिलेको कुण्ठा. तपाईँको कुण्ठामाथि तपाईँले कुनै पुस्तक खोज्नुभयो भने भेट्टाउनुहुन्न. तपाईँले हामीसँग विभिन्न जात जाति छन्, अब तपाईँको राउटेको कुनै राम्रो इतिहास सम्बन्धी तपाईँले किताब पाउनुहुन्न. तपाईँको हाम्रो स्वयं आफ्नै पनि राज्यले थामेको इतिहास पनि त्यो पूर्णतया तपाईँको चाहिँ अपूर्ण देखिन्छ होइन, जसमा अनेक कुराहरू छन् जसले जति आँखाले भेटेको छ त्यतिसम्म छ, तर त्यसको तपाईँको त्यो तथ्याङ्कगत र तथ्यगत कुरा चाहिँ त्यस्तो भेटिँदैन. त्यसले गर्दा लेखक त के हो भन्दाखेरि, तपाईँको जतिसुकै पूर्णतामा पनि अपूर्ण तत्त्व र कथाहरू त्यो अपूर्णतामा पनि त्यो पूर्णतामा पनि तपाईँको अपूर्ण रहिरहन्छन् र यो लेख्ने कुरो त हाम्रो एक भित्रको तपाईँको भित्र अन्तर्हृदयको एउटा ब्रह्माण्ड जस्तो कुरा हो र त्यसभित्र त त्यो अनन्त छ, त्यसको कहिले पनि तपाईँको अन्त्य छैन होइन. अब तपाईँको त्यसलाई चाहिँ अब विभिन्न एज अ दर्शन फिलोसफीको रूपमा चाहिँ कुनै तरिकाले तपाईँको निश्चित सीमामा चाहिँ बाँध्न सकिन्छ होइन, त्यसलाई चाहिँ अनुशासित बनाउने कुरामा, तर अन्यथा तपाईँको जो यो प्राकृतिक जो गुण छ, यो रहस्य छ, यो त तपाईँको अनन्त छ. जबसम्म अनन्त छ तबसम्म कविहरू कथाकारहरू उपन्यासकारहरू भइराख्छ, ती विषयहरू पनि अनन्त छन्. अब तपाईँको समाज र मेटेरियलिस्टिक तरिकाले हेर्ने हो भने समाजमा त धेरै तपाईँको चाहिँ समाजहरू लेख्ने बाँकी छ. अघि मैले थारूको कुरा गरेँ, थारू सम्बन्धी तपाईँको हाम्रोमा चाहिँ राम्रो दस्तावेजीकरण त भेटाउन बडो गाह्रो छ होइन. अब तपाईँको राउटेमा त्यस्तै होला, मुसुरिया बस्ती त्यो के भन्छ त्यो हाम्रो मुसर बस्तीको त्यस्तै होला, मुसरहरूको इतिहास, चेपाङ जातिको इतिहास होला होइन. अहिले पछिल्लो समय पूर्वीय बेल्टमा चाहिँ तपाईँको राई लिम्बूहरूले किराँत सम्बन्धी केही काम गरेको चाहिँ देखिन्छ, नत्र भने त पूर्णतया तपाईँको अपूर्णै छ.
हजुर, यसलाई हामीले यसरी पनि व्याख्या गर्न सक्छौँ, जति पनि अहिले पछिल्लो समय या अहिलेसम्म भएका प्रयोगहरू छन् ती प्रयोगले गहिरिएर गहन अध्ययनमा भन्दा पनि सतै विषयवस्तुलाई प्रस्फुटन गरिरहेको छ, तर त्यसको अन्तर्यसम्म चाहिँ पुग्न सकेको अझै पनि छैन या बाँकी छ भन्न त सक्छौँ नि.
होइन, मैले यसो भनिरहँदा तपाईँको मेरो दिग्गज मेरो समकालीन साथीभाइहरूमाथि पनि अन्याय हुन जान्छ होइन. यो भनेको तपाईँको आफ्नो एउटा सीमा त हुन्छ नै, यो सीमासँग तपाईँको जोडिँदै गर्दा जो तपाईँले भन्नुभएको कुरा छ त्यो चाहिँ अवश्य हो, किनकि मेरो समय तपाईँको रिल्स र टिकटकहरूमा रमाइरहेको समय हो. यसले तपाईँको आँखा अगाडिको मोबाइल बाहेक दायाँ र बायाँ र तपाईँको पिठ्यु पछाडिको कुरा सम्झिन सक्दैन, होइन? अनि यसकारण चाहिँ हजुरको के छ भन्दा त्यो विषयवस्तुको गहन अध्ययन, विषयवस्तुमाथिको लेखन र विषयवस्तुमाथि कसरी फरक तरिकाले तपाईँको चाहिँ प्रयोग गर्ने र त्यसलाई अन्वेषण गर्ने या रिसर्च गर्ने जे भने पनि होइन ती कुराहरू चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो चाहिँ पक्कै पनि तपाईँले भने जस्तो नभएकै हो, तर के पनि छ भने धेरै लेखकहरू हुनुहुन्छ, मेरो अग्रजहरू हुनुहुन्छ, होइन, जसले एक गजबको कामहरू सामाजिक यथार्थवाददेखि तपाईँको सरियालिजमदेखि लिएर अनेक तरिकाले गरेको देखिन्छ। तर यसको मतलब यो हो कि यो पूर्णता भइसक्यो, यो चाहिँ पूर्ण छैन, यसका लागि अझै कामहरू बाँकी छ।
हजुर, भर्खरै पनि तपाईँले प्रविधिको कुरा पनि केही प्रसङ्ग उप्काउनु भयो। विशेष त यो पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको जुन प्रयोग बढिरहेको छ, यसले काहीँ न काहीँ पठन संस्कृतिमा चाहिँ प्रभाव पारेको हामी देख्न सक्छौँ। धैर्यतामा कमी हुने हामीले पाइरहेको छौँ। यो परिवर्तनले साहित्य सिर्जना गर्ने एकजना सर्जकलाई पनि कतै न कतै प्रभावित पारिरहेको छ पछिल्लो समय।
त्यो चाहिँ अवश्य हो, तपाईँको डिजिटलको यो एज अ तपाईँको सर्जकको कुरामा मात्रै होइन, रेडियो नेपालकै कुरा गरौँ, यो सबैसँग एउटा नोस्टाल्जिया भएर तपाईँको आउँछ र यसले तपाईँको आफ्नो पूर्व स्मृति र प्राय अहिलेको मेरो समय र मेरो समय अगाडिका मान्छेहरूको एउटै माध्यम भनेको रेडियो नेपाल हो। अब अहिले तपाईँको रेडियो नेपाल सुन्नेहरू नभएको मैले भन्न खोजेको होइन, तर तपाईँको यही माध्यमलाई पनि रिप्लेस गर्ने अनेक माध्यमहरू आयो। व्यक्तिको हातमा रिल्सहरू छ, व्यक्तिले चाहिँ आफ्नो क्यामेरा चलाउँछ र उसले त्यही हेर्छ, तर हाम्रोबाट सम्प्रेषण हुने आधिकारिक तथ्यहरू बुझ्ने हेर्ने त कम छ। अब लेखनको पनि के हो भने लेखन त तपाईँको त्यति सहज माध्यम होइन, यो लेखकको तरिकाले पनि सहज माध्यम होइन र तपाईँको पाठकका लागि पनि कसरी सहज माध्यम होइन भने यो जहाँ सुकै जति सुकै सहज तरिकाले चाहिँ गर्न सकिँदैन। यसका लागि एकाग्रता चाहियो, हजुरको चाहिँ पुस्तक चाहियो र त्यसको विषयमा घोत्लिनु पर्यो। त्यसलाई चाहिँ तपाईँको इन्फर्मेसन टेक्नोलोजीले पनि तपाईँको जो अघि मैले भने सिकाइ र अनुभूतिलाई चाहिँ तपाईँको ह्याक गरिरहेकै हो, होइन, त्यसका लागि अवरोध गरिरहेकै हो। म यो कुरामा चाहिँ बिलिभ गर्छु। र यी चिजहरूको के छ भन्दा फेरि पनि अब यिनको सही तरिकाले सदुपयोग र यिनमाथि तपाईँको के कस्तो नियन्त्रणहरू राज्य पक्षबाट र समाज र व्यक्तिबाट हुन्छ त्यो कुराले चाहिँ अर्थ राख्छ। अन्यथा तपाईँको सामान्यतया यो जो तपाईँले उठाउनु भएको प्रसङ्ग छ त्यसले चाहिँ तपाईँको आर्थिक फाइनेन्सियली र तपाईँको अलिकति प्रेरणाको हिसाबमा पनि तपाईँको अवरोध त गर्छ नै लेखक पाठकहरूलाई।
हजुर, अब फेरि पनि हामी तपाईँको लेखनतर्फ नै केन्द्रित हुन चाहन्छौँ। विशेष त तपाईँको कथा लेखन गर्दै गर्दाखेरिको प्रसङ्ग थोरै म सम्झन या तपाईँको स्मृतिमा ल्याउन चाहन्छु। यो लेखनको क्रममा तपाईँ एकजना सर्जकले कुनै समय त्यस्तो आफ्नो दृष्टिकोणसँग द्वन्द महसुस भएर कथालाई बिचैमा टुक्र्याउनु परेको या छोड्नु परेको या त्यो कथा चाहिँ पूर्ण हुन नसकेको त्यस्तो अनुभव पनि सङ्गाल्नु भएको छ तपाईँले?
त्यो त तपाईँको अवश्य हुन्छ। तपाईँको यो चाहिँ कस्तो हो भन्दा तपाईँको लेखिरहँदा त्यो कुराहरू लेख्यो एक समय राम्रो लाग्ने, फेरि अर्को पटक हेर्दाखेरि त्यही मन नपर्ने हुन्छ र त्यही पात्र मन नपर्ने हुन्छ। त्यो पात्रको फेरि तपाईँको चाहिँ अझ त्यो डेभलपमेन्टलाई लिएर पनि ध्यान दिनुपर्छ। यस्तो तपाईँको यो भनेको सामान्यतया लेखकको जीवनमा र लेखनीको जीवनमा, विशेष गरी लेखकै नभनिहालौँ, लेखनीको जीवनमा चाहिँ ती कुराहरू त भइ नै रहन्छ।
हजुर, त्यो अवरोधलाई हामीले कसरी बुझ्ने? तपाईँले जसरी अहिले सामान्यकरण रूपमा त्यो सामान्य हो यस्तो भइरहेको छ भनेर बुझ्ने, या त्यो चाहिँ अन्य जुन वातावरणको प्रभावले या सामाजिक यथार्थले पनि त्यो अवरोधहरू सिर्जना हुँदो रहेछ, सर्जकको अनुभवमा के भन्नुहुन्छ तपाईँ?
त्यो तपाईँको यस्तो हुन्छ, त्यसको विषयमा चाहिँ मलाई आफूलाई पर्सनल्ली चाहिँ के लाग्छ भने लेखन भन्ने कुरो चाहिँ तपाईँ मेन कुरा लेख्दाखेरि लेखक एक्लो हुन्छ, लेख्दाखेरि जब लेखक नै तपाईँको त्यो पात्रसँग समाहित हुन सक्दैन, होइन, र त्यो पात्रले तपाईँको एउटा लेखकलाई सम्मोहनमा पार्न सक्दैन, त्यो कथा लेखिनु पर्छ कि पर्दैन भन्ने अर्को विषय रहन्छ। त्यसले गर्दा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि यदि तपाईँको त्यो लेखकलाई नै सम्मान गर्न सक्ने नसक्ने पात्रलाई लेखिराख्न जरुरी पनि हुँदैन, यो एउटा कुरा भयो। यदि लेखन चाहिँ लेखक चाहिँ पूर्णतया त्यो पात्रप्रति समर्पित हुन सक्छ र त्यो पात्रले त्यो सम्मान तानिराख्न सक्छ भने बल्ल तपाईँको चाहिँ अरू पाठकहरू र आम तरिकाले जो जो पढ्नुहुन्छ उहाँहरूलाई चाहिँ तान्न सक्छ भन्ने हामी विश्वास गर्छौँ। यसरी चाहिँ हामीले चाहिँ तपाईँको केही कुरा जो तानेन भने त्यो सो त छोडेकै ठिक भन्ने तरिकाले चाहिँ म जान्छु मेरो तर्फ मेरो व्यक्तिगत तरिका चाहिँ।
हजुर, अब एउटा प्रसङ्ग मैले यही सन्दर्भमा राख्न चाहेँ। विशेष त एकजना सर्जकको लागि यो बजार पुरस्कार र चर्चाको दबाव ले आफ्नो जुन लेखनको स्वतन्त्रता हुन्छ नि त्यो स्वतन्त्रतालाई कतिको प्रभावित पार्छ सर्जकको हिसाबले भन्नुपर्दा, या त्यो बजार या पुरस्कार या चर्चा छेडीको त्यसको खासै प्रभाव सर्जकमा पर्दैन?
सर्जकमा त्यो प्रभाव चाहिँ पर्छ, सर्जकमा प्रभाव नपर्ने भन्ने हुँदैन, किनभने तपाईँको पुरस्कार बजार भनेको तपाईँको उसको जीवनयापनदेखि उसलाई हेर्ने कुरासम्म जोडिने कुरा चाहिँ अवश्य। तर यद्यपि यी चिजहरू के छ भन्दाखेरि तपाईँको म चाहिँ एक तपाईँको बुद्धिज्म रिलेटेड एउटा तपाईँको प्रसङ्ग सुनाउँछु। तपाईँलाई चाहिँ अहिले मैले जसरी तपाईँको एज अ पत्रकार मानिराख्नुपर्ने कुरा छ, मैले कहिलेसम्म मानिराख्ने, तपाईँ कहिलेसम्मसँग भेट भइराख्नुहुन्छ त होइन? किनभने म तपाईँले त्यो सम्मान सधैँ कति गरिराख्न सक्छु त, त्यो त सम्भव छैन। तपाईँले अब आफूलाई पत्रकार वा तपाईँको चाहिँ मिडिया कर्मी मान्ने कुरामा अरूले मान दिएर मात्रै हुने हो या होइन? अर्थात् म तपाईँको यस विषयमा के भन्छु भने अहिले पो तपाईँ मसँग अन्तर्वार्ता लिइराख्नु भएको छ होइन, अनि यो अर्थमा चाहिँ तपाईँले मलाई एज अ साहित्यकारको रूपमा कथाकारको रूपमा चाहिँ तपाईँले मलाई एक्सेप्ट गरिराख्नु भएको छ, सम्मान गरिराख्नु भएको छ होइन? फेरि तपाईँको भोलि त अर्को आउँछ, फेरि उसलाई मान्नुपर्ने हुन्छ। अब म त्यो पछिको पात्र त मसँग त त्यो रहेन। मान्ने कुरा भनेको स्वयं तपाईँको चाहिँ अन्तर्हृदयको कुरा हो, लेखन पनि एउटा अन्तर्हृदयको ध्वनि हो। र मलाई के लाग्छ भने लेख्ने कुरा जस्तो पुरस्कार या अन्य कुराहरू मैले भनिसकेँ ती महत्त्वपूर्ण छन्, यद्यपि तपाईँको मान्ने कुरा स्वयं हृदयको एउटा ध्वनिबाट चाहिँ उत्पन्न हुनुपर्छ र त्यो अरूले मानेर कहिलेसम्म मानिराखिने भन्ने कुरा हो। र यदि तपाईँको पूर्णतया त्यही बुद्धिज्ममै भने जस्तो पूर्णतया त्यो त्यसमा लिन हुन सकेपछि पक्कै पनि त्यो गजब चिज आउँछ।
हजुर, मैले यो प्रसङ्ग उठाउनुको एउटा कारण पनि छ, विशेष त तपाईँको पहिलो कथा संग्रह मोहपथ जसले मदन पुरस्कारको श्रेष्ठ सूचीसम्म पर्ने अवसर प्राप्त गर्यो 2076 सालमा।
हजुर,
सँगसँगै तपाईँले फेरि कर्णाली साहित्य समाज कृति पुरस्कारबाट सोही साल 2076 सालमा सम्मानित हुने अवसर पनि प्राप्त गर्नुभयो। त्यो सम्मान प्राप्त गरिसके पछाडि अथवा त्यो एक हिसाबको बजारमा तपाईँको चर्चा परिचर्चा भइसकेपछि तपाईँले अर्को कृति हालसालै निकाल्नु भएको छ। यो कृति लेख्दै गर्दाखेरि तत्कालीन अवस्थाको त्यो चर्चा सम्मानले यो कृतिमा लेखनको क्रममा एकजना सर्जकलाई दबाव सिर्जना गर्यो कि गरेन?
तपाईँको यो यस्तो हुन्छ, मैले अघिल्लो प्रसङ्गसँग फेरि जोडे, हजुरको के हुन्छ भन्दाखेरि यो जो तारिफ चर्चा भन्ने कुरो तपाईँलाई थाहा छ, यहाँभन्दा पहिलाको एउटा तपाईँको शासन सत्ता वा मन्त्री परिषद हेर्दाखेरि उनीहरूको त्यो चर्का चर्की त्यो समयमा थियो, अहिले हराइसक्यो। अबको समय त एकदम शान्त समय हो, अहिले जसको चर्का चर्की छ भोलि उनीहरूको पनि सकिन्छ होइन? यो तपाईँको के हो भने प्रकृतिले सधैँ तपाईँको चर्का चर्की गरिराख्न सक्दैन र त्यही ठाउँमा सधैँ तपाईँको चाहिँ राखिराख्न पनि सक्दैन। यसले गर्दा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि त्यो चिज चाहिँ छिडिक नै हो है भन्ने चाहिँ मलाई बोध थियो र मैले कहिले पनि त्यो फिल गरिनँ कि अरूले प्रेसर दिएर वा अरूको लागि होइन वा बजारले कस्तो रुचाउँछ यो चिजमा गइनँ। यदि म त्यो चिजमा भएपछि मैले मेरो खासमा मलाई के लाग्छ भन्दाखेरि त्यो मेरो लेखनको अन्तिम अन्तिम बिन्दु हो भन्ने मलाई फिल हुन्छ र म चाहिँ त्यो चाहिँ जुन थियो त्यो त्यहीँ थियो होइन, त्यसबाट म निस्किसकेँ। त्यहाँबाट जन्मिने मेरा पात्रहरू अब बिल्कुल नयाँ हुन् किनकि यी अर्को ठाउँबाट अर्को भूगोलबाट जन्मेर आइरहेका हुन्। यसर्थ मैले त्यो त पुरै लिन भइसकेको त्यसको विषय त्यो पुरै तपाईँको मोहपथकै त्यो बााउन्डरीभित्र ती बसिसकेँ। अब त्यो जो छ जोसँग छन् ती पाठकहरूसँग र उनीहरूले त्यसलाई बोध गर्ने कुरा भयो भने उत्कर्ष ठ्याक्कै त्योभन्दा पछि तपाईँको चाहिँ नयाँ फेरि तपाईँको जन्मबाट नयाँ पात्रहरू नयाँ परिवेश नयाँ भूगोलबाट जन्मेको र मेरो सायद मेरो अनुभूतिको नयाँ तपाईँको अभिव्यक्ति पनि हो।
हजुर, तपाईँले यसो भनिरहँदाखेरि एउटा सशक्त कथा जन्मनको लागि त्यो कथा जन्मिने अवस्थासम्म पुग्ने जुन अनिवार्य तत्त्वको रूपमा हामीले अनुभवलाई मान्ने कल्पनालाई मान्ने कि त्यो कथामा प्रकट भएको संवेदनालाई लिने, सर्जकले के भन्नुहुन्छ यसमा?
यो तपाईँको कुनै पनि सीमा वा सरहदमा बाँधिने कुरा होइन। कथाका लागि चाहिँ ठ्याक्कै यही भन्ने चाहिँ हुँदैन। कहिले कहिले तपाईँको दर्शनलाई जाला, कहिले अनुभूतिलाई जाला, कहिले आवेगलाई जाला, कहिले घृणा प्रेम होइन अनेक तपाईँको संवेगहरू छन् यिनीहरूमा जाला, अनि तपाईँको कहिले काहीँ चाहिँ तपाईँको कुनै इतिहाससम्म जाला। यसको लागि चाहिँ तपाईँको के हो भने मैले कथाको विषयमा वा सरहद एउटा तपाईँको सीमा क्रिएट गरिरहँदा चाहिँ मैले कथालाई न्याय गरे जस्तो हुँदैन र म त्यसरी चाहिँ कथालाई परिभाषित गर्दिनँ। यसको लेखनको हरेक लेखकको एउटा दिमागमा रोपिने बीज, जो बीज छ त्यसले फलाउने कुरा त्यो सबैले देखि नै हाल्नुहुन्छ र यी एकदमै यावत र अनन्त विषयहरू हुन् भन्ने लाग्छ मलाई।
अब यही मौकामा तपाईँको अघिल्लो कृतिको पनि थोरै सन्दर्भ जोडौँ। यो मोहपथ कथा संग्रहले कस्तो सामाजिक यथार्थलाई चित्रण गरेको थियो त्यसबारे पनि थोरै बताइदिनुहोस् न।
यसलाई म तपाईँको सिद्धार्थ गौतमले चाहिँ तपाईँको ठ्याक्कै वर्णन गर्न चाहन्छु। यहाँ दुइटै कथाको के छ त अन्तर भन्ने कुरा पनि यो तपाईँको प्रश्नले मलाई सहज बनाइदिएको छ। मोहपथ तपाईँको समाजको त्यो कालखण्डको त्यो कथाहरू जतिखेर तपाईँको एज अ बुद्धलाई चाहिँ त्यो घोर अशान्ति होइन थियो र उनी बुद्ध बनिसकेका थिएन सिद्धार्थ हुँदाखेरिको त्यो छेडको रूपमा लिन सकिन्छ। मैले भन्न खोजेको कुरा के हो भने त्यसमा चाहिँ एकदम दुःख छ, चरम दुःख, चरम पीडा र चरम तपाईँको चाहिँ अभिव्यक्तिहरू हो, सामाजिक अभिव्यक्तिहरू हो र तिनले युद्धको विषयमा कुरा गर्छन् होइन, हिंसाको विषयमा कुरा गर्छन्, तपाईँको लैङ्गिक विभेद, जातीय विभेद, विभिन्न कुराहरू र ती तिनकै दुःखको परिपाटीमा रहेर ती कथा लेखिएको र त्यो तपाईँको त्यो चाहिँ कस्तो छ भन्दाखेरि भ्रमलाई लिएर त्यसको बेसमेन्ट चाहिँ भ्रम कसरी हो भन्दा समाजमा जे भइरहेको छ त्यो त एक इलुजन हो, त्यो भ्रम हो र सत्य चाहिँ त्यो होइन। सत्य फेरि सत्य भनेको त्यहाँ चाहिँ मैले भन्न खोजेको सत्य फेरि मेरो आँखाबाट हेरिएको सत्य हो, किनकि सत्य पनि आफैमा चाहिँ युनिभर्सल त हुँदैन, यो त तपाईँको मानिस एज अ सापेक्ष हुन्छ होइन। सत्य तपाईँको सापेक्ष भइसकेपछि मैले राख्ने या मैले लेख्ने कुरा पनि सापेक्ष नै हुने भयो र मैले त्यसरी त्यसको वर्णन यो चाहिँ के हो भने त्यो ती चाहिँ बुद्ध थिए र उनी तपस्यामा गए र बुद्ध भए। अब यसमा चाहिँ के छ फरक भने यो चाहिँ त्यो आम मान्छे चाहिँ त्यो घोर पीडा पछि चाहिँ के हुन्छ, जस्तो तपाईँको अघिल्लो मैले सङ्ग्रहको कुरा गरिराख्दाखेरि त्यो एक तुफान हो, तुफान थियो र तुफानको वर्णन हो भने यो चाहिँ तुफान पछिको सन्नाटा हो, जहाँ सबै चिज हुन्छ, केही हुँदैन, त्यहाँ हावाहुरी हुँदैन, तुफान हुँदैन, झरी हुँदैन, तर तपाईँको बडो सन्नाटा हुन्छ। यो यसमा चाहिँ गरिएको सन्नाटा प्राय तपाईँको पुँजीसँग सम्बन्धित छ। पुँजीले चाहिँ कसरी मानिस संवेदनाहीन भन्छ र हृदयविहीन भन्छ, पुँजी भन्दाखेरि फेरि पुँजी मात्रै होइन अन्य तपाईँको सामाजिक संरचनाको विभिन्न पार्टहरू छ, त्यसलाई चाहिँ ल्याएर तपाईँको त्यो संवेदना शून्यताको वर्णन हो, त्यो तपाईँको तुफान सकिए पश्चातको त्यो घोर सन्नाटाको चाहिँ वर्णन हो र त्यही तपाईँको चरम हो र त्यही उत्कर्ष।
हजुर, अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउन पनि सक्दैनौँ, धेरै कुराहरू त गर्न बाँकी नै थियो। तपाईँको यस कथा संग्रहमा समावेश भएका 10 कथा मध्ये 2 कथाको थोरै कुराकानी मात्रै गर्यौँ, अरू 8 कथाहरू त बाँकी नै छन्। तर यो बसाइका क्रममा अब समयको पाबन्दीले गर्दा हामी यो बसाइलाई लम्ब्याउन नसक्ने एउटा बाध्यात्मक अवस्थामा भएको हुँदा यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या कुनै सन्दर्भ जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
अब तपाईँको पुस्तक बजारमा गएको छ, यसो समय निकालेर होइन मेरो मात्रै होइन सम्पूर्ण पठन संस्कृतिको विकास र सुन्दर भविष्य निर्माणको विकासका लागि चाहिँ सबैजना जो जो श्रोताहरू हुनुहुन्छ सुनेर आफ्नो बच्चालाई होइन आफू या आफ्नो त्यो व्यक्तित्व निखारका लागि चाहिँ पठन संस्कृति बडो आवश्यक छ नेपालमा चाहिँ। अनि यसले गर्दा चाहिँ मैले मेरो पुस्तक मात्रै पढ्नुहोस् भन्ने दृष्टिबाट नभएर जे जति हुन्छ तपाईँहरू पढ्नुहोस् र तपाईँहरूको हातमै छ र संसारमा नपढ्ने मानिस चाहिँ प्रायः तपाईँको त्यो स्थान, त्यो देश वा त्यो व्यक्ति त्यो एउटा उच्च स्थानसम्म चाहिँ पुग्न बडो मुस्किल हुन्छ। यस अर्थमा चाहिँ म चाहिँ पठन संस्कृतिका लागि सम्पूर्ण तपाईँको श्रोता रेडियो नेपाल र आम हामी देशवासीहरूका लागि चाहिँ म मेरो तर्फबाट एउटा अपिल के हो भने पठन संस्कृतिको विकासका लागि, देशको समुन्नति र विकासका लागि अन्य कुराहरू यो सँगै जोडिने हुँदा पठनलाई चाहिँ विशेष फोकस गर्न र पठनलाई चाहिँ ध्यान केन्द्रित गर्न चाहिँ म आह्वान गर्दछु।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
फेरि पनि रेडियो नेपाल र तपाईँको यो चर्चित कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो तर्फबाट हृदयदेखि नै आभार भन्न चाहन्छु, धन्यवाद।
हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कथाकार ललित बिष्ट। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई sahitya-sansar2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।